अस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वको जीवन अनुभव अनुभूतिसँगै महिला सवाललाई उठान गर्ने क्रमै कार्यक्रम आजका नारीको अर्को एउटा श्रृंखला लिएर हामी बुधबारको बिहानी यहाँहरूमा आज उपस्थित भइसकेका छौं र आज पनि आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी देवकी भण्डारीका साथ म चन्दा विष्ट श्रोता कार्यक्रम आजका नारीमा महिला सवाललाई उठान गर्ने क्रममै आज हामी कुराकानी गर्नेछौ अधिवक्ता मीरा ढुङ्गानासँग अधिवक्ता मीरा ढुङ्गाना भन्ने बित्तिकै हामीलाई याद हुन्छ छोरीलाई पनि अंश दिनुपर्छ दिलाउनु पर्छ भनेर उहाँले सर्वोच्चमा सबैभन्दा पहिलो पटक रिट हाल्नुभएको थियो छोरीलाई अंश दिनुपर्ने अनि यसै गरी वैवाहिक बलात्कारलाई पनि कानूनले सम्बोधन गर्नुपर्ने लगायतका महिला अधिकारसँग सम्बन्धित लगभग 70 भन्दा बढ़ी रिट सर्वोच्चमा दायर गर्ने अधिवक्ता मीरा ढुङ्गाना लैंगिक समानता कार्यान्वयन गर्नको लागि बनेको मुलुकी ऐनको 11 संशोधन समितिको सदस्यमा पनि हुनुहुन्थ्यो आज हामी सम्पत्तिमाथि महिलाको हक के कस्तो छ त साँच्चै कानून निर्माण र कार्यान्वयनको कस्तो अवस्था छ त यो विषयमा केन्द्रित रहेर उहाँसँग कुराकानी गर्न लागिरहेका छौं हुन त कानूनको विषय भनेको मैले जानेको छैन मलाई थाहा भएन मैले सुनिन भनेर धर पाइने विषय होइन यसैले पनि कानूनका कुरा हामीले जान्नु परेको छ सुन्नु परेको छ र जानकारी पनि गराउनु परेको छ यो तीनटै कुरालाई आत्मसात गरेर आज हामी कुराकानी गर्न लागेका छौं सबैभन्दा पहिला त कार्यक्रम आजका नारीमा एकचोटि फेरि म अधिवक्ता मीरा ढुङ्गानालाई स्वागत गर्छु यहाँलाई स्वागत छ
हजुर धन्यवाद चन्दाजी
दिनहरू कसरी व्यतीत हुँदैछन्
हजुर ठिकै छ कानूनको पेसा अंगालियो त्यो अंगालिसकेपछि कहाँनेरि महिला विरुद्धको डिस्क्रिमिनेसनहरू कहाँनेरि छ कहाँनेरि महिलालाई अन्याय भइरहेछ शोषण भइरहेछ त्यो कुरादेखि लगायत अब बालबालिकामाथि हुने शोषणका कुराहरू नागरिकतासँग महिलाको सम्बन्ध चाहिँ अति नाजुक गम्भीर किसिमको त्यस्तो सम्बन्ध भइराखेको हुनाले बालबालिकालाई आफ्नो पहिचान दिन पनि नसक्ने त्यो अवस्था भएको हुनाले त्यो केसहरू पनि हामीले नजिकबाट हेरिराखेका छौँ र त्यसलाई सकभर कसरी काउन्सिलिङबाट अथवा रिटैबाट मुद्दैबाट कसरी नायरताविहीनहरूलाई नायरता दिलाइदिन सकिन्छ र उनीहरूको बाटो काम गर्ने बाटो खुलाइदिन सकिन्छ भनेर त्यो काम पनि गर्दैछौ
नागरिकता पहिचानको कुरा राष्ट्रियताको सवालको कुरा यसबाटै कोही पनि नेपाली नागरिकताविहीन हुन नपरोस् नागरिकता लिनकै लागि ठूलो लामो संघर्ष गर्न नपरोस् नागरिकता लिँदा विभेदको महसुस पनि कोही कसैले हुन नपरोस् नागरिकता लिँदा समानताको महसुस हामी सबै गर्न पाऊ हामीले पटक पटक यो मुद्दालाई उठाउँदै पनि आएका हौ र आज यहाँसँग कुराकानी गरिरहनु पर्दा लगभग 3 दशक बितेछ कानूनी क्षेत्रमा यहाँको क्रियाशीलता सबैभन्दा पहिलो पटक नेपालमा छोरीलाई पनि अंश दिनुपर्छ दिलाउनु पर्छ भनेर आवाज उठाउनु भयो र त्यसको लागि सर्वोच्चमा रिट पनि हाल्नुभयो साँच्चै छोरीलाई अंश दिलाउनु पर्छ भनेर त्यो बेलामा के कुराले सोच आयो
हजुर यो छोरीहरूलाई चाहिँ नि व्यवहारमा भेदभाव विभेद भइराखेको त्यो कुराहरू चाहिँ नि मैले आफैले पनि महसुस गरिराखेको हुनाले अनि यो व्यवहारमा मात्रै हो कि कानुनमा पनि यस्ता कुराहरूको विभेदहरू छन् भन्ने कुराहरू चाहिँ नि मलाई एकदमै जान्ने जिज्ञासा लागेको हुनाले मैले कानुन क्षेत्र रोजेँ मैले पढ्नलाई कानुन पढिसकेपछि अनि त्यहाँ विभेद भेटियो छोरा अंशको अधिकारी पैतृक सम्पत्तिको अंशको अधिकारी छोरी चाहिँ नि 35 वर्ष पुरा हुनुपर्ने अंश पाउनको लागि अनि त्यसपछि उसको लागि त्यहाँ माना चामलको कुराहरू एलोमनीको कुराहरू शिक्षाका कुराहरू स्वास्थ्यको कुराहरू केही पनि नभएको एकदम विभेद रहेछ छोरा र छोरी बिचमा अनि छोरीले पनि छोरा छोरा अंश पाउनुपर्छ समानताको कुरा चाहिँ नि त्यो सार्वजनिक सरकारको विषयको मुद्दा बनाएर उठाएको हो
सबैभन्दा पहिला त आफ्नो अधिकार के हो, म के हुँ, मेरो पहिचान के हो, मेरो स्वतन्त्रता के हो, मेरो हक अधिकार के हो भन्नको लागि शिक्षा आर्जन गर्नुपर्ने रहेछ छोरीले। त्यो अवसर पाउनु पर्ने रहेछ, आफ्नो क्षमताको पहिचान गरेर घर परिवार र स्वयं महिला पनि अगाडि बढ्नु पर्ने रहेछ, साथ पनि आवश्यक रहेछ। यो कुरा यहाँबाट पनि प्रष्ट हुन्छ होइन?
एकदमै एकदमै। अब त्यतिखेर जुन छोरीले अंश पाउँदैन थियो, अंश नपाउने कारणले छोरीलाई बाख्रा गोठाला लगाए, अनि छोराले त अंश बेचेर पनि उसको भागको अंश बेचेर नि पढ्छ नि,
उसकै
सम्पत्ति त हो नि भनेर छोराहरूले शिक्षा आर्जन गर्ने मौका पाए, छोरीहरूले त्यो मौकाबाट वञ्चित भए। हो त्यो कारणले चाहिँ नि महिलाहरू पछाडि पारिराखेको अवस्थाहरू छन्।
हजुर, भनिन्छ नि अझै पनि हामीले त छोरीलाई पढाएको छौँ छोरा सर, हामीले त छोरीलाई यस्तो पनि गरेको छौँ, त्यो दिएको सुविधा भन्दा पनि त्यो छोरीको पनि अधिकार हो, जसरी छोराको अधिकार छ। यो कानूनमा छोरा र छोरीको लागि केही विभेद छ र समान अधिकार छैन र
छोरा छोरी बराबरी छन्। छोरीले पनि एक भाग अंश पाउँछ, छोराले पनि एक भाग अंश पाउँछ। नेपालको संविधान आइसकेपछि त समानताको कुरा गर्दाखेरि वैवाहिक स्थितिको आधारमा भेदभाव गर्नु हुँदैन, कुनै पनि आधारमा त्यसरी भेदभाव गर्नु हुँदैन भन्ने कुराहरू छ, समानताको कुराहरू त्यसरी आइसकेका छन्।
भर्खरै मात्र नेपालमा महिला अधिकारको कुरामा चाहिँ सम्बन्ध विच्छेद गरेकी महिलाले फेरि विवाह गरे सम्पत्ति फिर्ता गर्नुपर्ने प्रस्तावित कानूनको चर्को विरोध पनि भयो होइन? सम्बन्ध विच्छेद गरेको महिलाले पुनः विवाह गरे पूर्वपतिबाट प्राप्त अंश फिर्ता गर्नुपर्ने गरी नयाँ कानूनको व्यवस्था तयारी भइरहेको समाचार आउँदाखेरि यसले चाहिँ एउटा तरङ्ग नै उत्पन्न गराइदियो सामाजिक रूपमा, र त्यसपछि हामीलाई पनि लाग्यो साँच्चै सम्पत्तिमाथि महिलाको हक के कस्तो छ त, हुनुपर्ने के हो, र यदि यो प्रस्ताव पारित भयो भने के हुन्छ त भन्ने कुरा धेरैको जिज्ञासा पनि रहेको छ। हामी यो विषयलाई ल्याउँछ। सबैभन्दा पहिला त हामी सम्पत्तिमाथि महिलाको हक के कस्तो छ त त्यो नै सुन्छ।
हजुर, छोरा र छोरीको समान अधिकार भन्ने कुराहरू चाहिँ नि आइसकेको अवस्था छ। कार्यान्वयनको अवस्थाहरू हेर्दाखेरि, छोरीको सम्पत्तिमा अधिकारको कार्यान्वयनको अवस्थाहरू हेर्दाखेरि चाहिँ नि म नै गएँ, म यो मकनपुर जिल्लाको मालपोत कार्यालय, अनि काठमाडौँको यो 5-7 मालपोत कार्यालय, भक्तपुरको मालपोत कार्यालय, ललितपुरको मालपोत कार्यालय, यिनीहरू सबै मालपोत कार्यालयमा जाँदाखेरि छोरीलाई चाहिँ अंश छोडपत्र गराइदिने, छोरालाई अंशभण्ड गरिदिने,
छोरीबाट छोडपत्र
छोडपत्र गराइदिने। अब स्वेच्छाले छोडपत्र गर्न त जसले पनि पाउने भयो, त्यो कुरालाई मिसयुज गरे के दुरुपयोग भयो। मैले पटक पटक पत्र पत्रिकामा पनि मैले बोलिरहेका थिएँ, मिडियाहरूमा पनि मैले त्यो कुरा गरिरहेका थिएँ। त्यो कुरा चाहिँ नि महसुसीकरण हाम्रो भूमि सुधार मन्त्रीज्यूलाई पनि भयो जस्तो लाग्छ। परिपत्र भयो भूमि सुधार मन्त्रालयबाट भने यो चाहिँ नि कार्यान्वयन गर्न हामीलाई नि सजिलो हुन्छ भनेर मालपोत अधिकृतहरूले त्यो कुराहरू हामीसँग व्यक्त गरिराख्नु भएको थियो, र परिपत्र चाहिँ नि समान किसिमले कार्यान्वयन गर्नु भनेर जुन परिपत्र भूमि सुधार मन्त्रालयबाट जारी भयो, यसले चाहिँ नि केही काम गर्ला कि केही होला कि भन्ने चाहिँ नि मलाई लाग्छ। अब बिस्तारै बिस्तारै छोरा र छोरी भनेको समान हुन् भन्ने कुरा चाहिँ नि सबै व्यक्तिहरूले महसुस पनि गर्नुपर्छ।
छोरीलाई माया गरेर अब यति दिउन त भनेर होइन कि, अब जसरी हिजोको दिनमा छोराको अंशमा अधिकार थियो त्यसै गरी छोरीको पनि अहिले बराबर अंशमा अधिकार छ, हक दाबी गर्न पाउँछ।
छ, त्यो अधिकारकै रूपमा दिनु पर्यो, माया गरेर दया गरेर त्यसरी दिने होइन कि, अधिकारकै
उसको अधिकारको कुरा हो, अधिकारको हकको कुरा हो,
हकको कुरा हो, उसले यो हक चाहिँ उसको हो भनेर त्यसरी दिने वातावरण चाहिँ बिस्तारै बिस्तारै हुन्छ होला। पितृसत्तात्मक सोच मूल्य मान्यता चाहिँ नि गइसकेको अवस्था छैन।
हजुर, यसको लागि चेतना हुनु पर्यो, कुरा थाहा दिनु पर्यो, थाहा पाउनु पर्यो। साँच्चै थाहा पाउनै पर्दा महिलामाथि सम्पत्तिको हकको अधिकार कतिलाई थाहा नै छैन होइन? सम्पत्तिमाथि महिलाको हक के कस्तो छ त त्यो थाहा पाउनै पर्ने कुराहरू के हुन् त?
हक, एउटा छोरीको हकको कुरा त हामीले गरि नै सक्यौँ। श्रीमतीको रूपमा पनि उहाँ हक हुन्छ, बाबु आमा छोरा छोरी उहाँहरूको त्यो समान पुस्तामा समान अंश अधिकार हुन्छ भन्ने कुरा। सम्बन्ध विच्छेद गर्दाखेरि चाहिँ नि के भनेर फेरि पनि भेदभावपूर्ण कानुनी व्यवस्था चाहिँ नि लिएर आएको छ। सम्बन्ध विच्छेद गर्दा महिलाले सम्बन्ध विच्छेद गर्यो गर्ने भयो उसले चाहिँ उसको लोग्नेलाई चाहिँ खान लाउन दिएको छैन अथवा अर्को कसैसँग पर पुरुषसँग सम्बन्ध छ त्यस्तो त्यस्तो छ भने चाहिँ नि त्यो महिलालाई चाहिँ अंश दिन कर छैन भनेर कानुनी व्यवस्था पहिले नै आएको थियो मुलुकी ऐनभन्दा पछाडि मुलुकी देवानी संहिता जुन आएको थियो त्यो व्यवस्थालाई चाहिँ नि मैले चुनौती फेरि सर्वोच्च अदालतमा यो चाहिँ नि भेदभावपूर्ण कानुन हो यो लिङ्गको आधारमा भेदभाव गर्यो महिलाको वैवाहिक स्थितिको आधारमा भेदभाव गर्यो भनेर यो चाहिँ नि बदर हुनुपर्छ भनेर सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिसकेका छ कारण देखाउ आदेश पनि जारी भइसकेका छ अनि त्यस्तै गरी विधवा महिलाको कुरा गर्दाखेरि विधवा महिलाले समान अंशको अधिकार विधवा महिलालाई पनि छ उसको लोग्नेको भागबाट उसले पनि आफ्नो भाग पाउँछ छोराछोरी छन् भने छोराछोरीको भाग पाउँछ तर फेरि पनि भेदभाव कहाँनिर लिएर आयो भनेर भन्दाखेरि विधवा महिलाले बिहा गर्छ भने विधवा महिलाको सन्तान छन् छोराछोरी छन् छोराछोरी छन् र उसले बिहा गर्न चाह्यो भने त्यो सम्पत्ति चाहिँ अंश लिएको छ त्यो अंश चाहिँ छोराछोरीलाई छोडिदिनुपर्छ भनेर जुन व्यवस्था लिएर आयो त्यो छोराछोरी जन्माउँदासम्म बिहा भएर कति वर्ष त्यसले व्यतीत गर्यो त्यति बेलासम्म हाम्रो यहाँ तथ्याङ्क के छ नेपालमा भनेर भन्दाखेरि एउटा महिला बिहा गरेर गइसकेपछि 16 देखि 17 घन्टासम्म काम गर्छ अरे त्यो घरमा बिहा गर्छ भने उसको आफ्नै स्वआर्जनको कमाइ हो नि त त्यो 16-17 घन्टा काम गरेको महिलाले बच्चा जन्माउनको लागि 1,239,000 महिला मरिरहेका छन् भनेपछि ज्यानै फालेर गरेको हो नि त
त्यो पनि हो यहाँ श्रमको कुरा आयो होइन सन्तान जन्म दिनेको कुरा आयो र आफ्नो स्व पहिचान र आत्मसम्मानको महिलाको आत्मसम्मानको पनि कुरा आयो होइन किनकि त्यतिन्जेलसम्म एउटा परिवारबाट छुटेर अर्को परिवारमा गएर त्यो जीवन नै आफ्नो समर्पित गरेको कति वर्ष समर्पित गरेको हुन्छ होइन त्यो जीवन पछि फेरि अर्को नयाँ जीवनको सुरुवात गर्नु त अहिले पनि समाजमा एकदमै कठिन छ नि
चुनौतीपूर्ण छ
हजुर
एकदमै कठिन चुनौतीपूर्ण छ त्यो चुनौती सामना गर्छु भनेर जान खोज्ने महिलाको पनि श्रम नै खोज्ने के श्रम शोषण गर्ने अहिलेको नेपालको संविधानमा पनि शोषण विरुद्धको अधिकार छ धारा 29 त्यो त शोषण हो महिलाको शोषण गर्ने खालको कानुन व्यवस्था लिएर राखेको छ
जताबाट पनि अप्ठ्यारो
यसमा पनि मैले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिसकेका छु यो पुरुषले छोड्नु पर्दैन फेरि ऊ पनि विदुर हुन्छ नि
हजुर
उसले पनि बिहा गर्छ 13 दिन नपुग्दै खाने महिला हेर्न थाल्छ स्वास्नी मरेको 13 दिन नपुग्दै हेर्न थाल्छ उसले चाहिँ छोड्न नपर्ने ऊ पनि निरङ्क्षी भएर सबै छोराछोरीलाई छोडेर जाओस् न त त्यो खालको कानुनी व्यवस्था लिएर आयो भने पो समान हुन्छ त
हजुर हामीले यहीँनिर बुझ्नुपर्ने कुरा के हो भने समानता हुनु पर्यो सबैको जिन्दगी एउटै हो सबैको चाहना उस्तै हुन्छ होइन सबैले स्वतन्त्रताको चाहना हुन्छ आत्मसम्मानको चाहना हुन्छ बाँच्ने चाहना हुन्छ त्यसकारण यो पुरुष हो तिमीले यसो गर्न मिल्दैन यो महिला हो तिमीले यसो गर्न मिल्दैन भन्नु भन्दा पनि होइन कसरी समानता हुन्छ त कसरी अधिकारको प्रत्याभूत हामीले गराउन सक्छौ त म पनि यो देशको नागरिक हुँ म पनि यो परिवारको सदस्य हुँ म पनि यो समाजको एक प्रतिनिधि पात्र हुँ र मैले पनि समानता सहित स्वतन्त्रता सहित यहाँ बाँच्न पाउनुपर्छ भन्ने कुरा चाहिँ बराबरी हुनुपर्छ भन्ने मात्र हो र महिलालाई दिएको अधिकार कोही कसैको भाग दिएको होइन उसको आफ्नै अधिकार
होइन
र कतिपयले भन्ने गर्नुहुन्छ कि सम्पत्तिको लागि अहिले छोडपत्र गर्ने क्रम बढिरहेको छ भनेर र अब यहाँहरूको अनुभव कस्तो छ हामीलाई त के लाग्छ भने साँच्चै हाम्रा आमा दिदीबहिनीहरू हाम्रा घरका परिवारका छोरीहरू सम्पत्तिकै लागि सम्बन्ध विच्छेद गर्न तयार छन् त एउटा घर परिवारले सोच्नुपर्ने कुरा त्यो साह्रै जटिल र गाह्रो कुरा हो अपवादको रूपमा कहीँ कतै त्यस्तो होला तर साँच्चै उसको जिन्दगी खुसी सुखी हुन्छ होला त त्यो महिलाको लागि एकदम गाह्रो काम होला नि यहाँहरू त त्यही प्रोसेसमा हुनुहुन्छ, त्यही काममा हेरिरहनु भएको हुन्छ होइन. हरेक छोडपत्रमा त्यो डिभोर्स गर्ने क्रममा महिलाले भोग्नुपर्ने अप्ठ्याराहरू होइन, एउटा परिवारबाट छुट्टिँदाको अप्ठ्याराहरू साँच्चै महिलाको लागि सहज त हुँदैन होला नि.
त्यो सहज पनि हुँदैन, सहजतापूर्वक छोड्न पनि चाहँदैन. उनीहरूमाथि हिंसा भइरहेको हुन्छ, आर्थिक हिंसा हुन्छ, यौनजन्य हिंसा हुन्छ, शारीरिक मानसिक लगायतका थुप्रै हिंसाहरू उनीहरूमाथि भइराखेको कारणले महिलाको त अब फेरि अब सम्बन्ध विच्छेद किन गर्छ त भनेर भन्दाखेरि हाम्रो वैवाहिक परम्परा हेर्नु पर्यो. वैवाहिक परम्परा हामी पुरुषको घरमा जान्छौँ, पहिले एडजस्ट गर्नु पनि सक्नुहुन्न, सबैलाई त्यो एडजस्ट हुनुपर्छ, यो घरकै सदस्य हो भनेर आत्मसात कसैले पनि गरिदिएको हुँदैन. सुरुमा त कति गाह्रो हुन्छ, त्यो चुनौती त तपाईँले पनि भोग्नुभयो, मैले पनि भोगेँ,
हाम्रा धेरै दिदी बहिनी आमा छोरीहरूले भोगेको चुनौती
नै छ त्यहाँ एडजस्ट हुनलाई. हाम्रो वैवाहिक परम्परा छ, त्यो वैवाहिक परम्पराले
हामीले यति मात्र बुझिपुग्छ कि हामी जसरी ससम्मान जिउन चाहन्छौ होइन, त्यस्तै गरी अर्को मान्छे पनि ससम्मान जिउन चाहिरहेको. हामी जति स्वतन्त्रताको इच्छा राख्छौ, पछिदार हुन्छौ, त्यस्तै गरी अर्को एउटा व्यक्ति पनि सदस्य पनि त्यही स्वतन्त्रताको र आत्मसम्मानको जिन्दगी जिउनको लागि चाहिरहेको हुन्छ. यसमा महिला पुरुष भन्ने छैन, पुरुष पनि अन्यायमा परेको छ भने न्याय प्राप्त गर्नुपर्छ, न्याय दिनुपर्छ, महिला पनि अन्यायमा परेको छ भने न्याय प्राप्त गर्नुपर्छ. अहिलेको अवस्थामा हाम्रा धेरैभन्दा धेरै दिदी बहिनी आमा छोरीहरू अन्यायमा परेको हुनाले यो कुराहरू अलि धेरै चाहिँ महिलाहरूको अधिकारको कुराहरू उठिरहेको. आज रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारीमा हामी सम्पत्तिमा महिलाको हक कानून निर्माण र कार्यान्वयनसँगै सम्बन्धित रहेर यो विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेको छौं अधिवक्ता मीरा ढुङ्गानासँग. उहाँ महिला कानून र विकास मञ्च FWLD पनि आबद्ध हुनुहुन्छ र हरेक दिन जस्तो दिनमै कतिचोटि त्यो महिलाहरूको समस्या, हिंसा पीड़ित महिलाहरू कानूनको पहुँचमा आउनको लागि आइराख्नु भएको जति पनि हुनुहुन्छ, कोही सम्पत्ति नपाएर, कोही नागरिकता नपाएर होइन, धेरै समस्याहरू लिएर आउनुहुन्छ. हरेक दिन ती महिलाहरूको समस्याको कुरा यहाँले नजिकबाट हेरिरहनु भएको छ र न्याय प्राप्तिको लागि क्रियाशील पनि हुनुहुन्छ. र अहिले सुनिनमा आएको आज म यहाँबाट यो सुन्न चाहन्छु, जस्तो विशेष त अहिले चाहिँ किन त यो महिलालाई अधिकार धेरै भयो रे, अनि महिलाले सम्बन्ध विच्छेद गरेपछि जुन सम्पत्ति फिर्ता दिनु पर्यो, किन यस्तो भइरहेको छ भन्दा विदेशमा रहेका पतिले आर्जन गरेको सम्पत्ति आफ्नो नाममा राखी पत्नीले अन्य पुरुषसँग बिहा गर्ने समस्या बढ्दो देखेकोले त्यो समस्या सम्बोधनको लागि पनि यो अहिले जुन हामीले भन्यौं नि, सम्बन्ध विच्छेद गरेको महिलाले फेरि विवाह गरे सम्पत्ति फिर्ता गर्नुपर्ने कुरा चाहिँ यहाँबाट निस्कियो भन्ने छ, यो कतिको जायज छ?
त्यो कुरा पनि एक कुरो सुन्यो कि जस्तो पनि लागिरहेछ. थुप्रै महिलाहरू पनि अहिले वैदेशिक रोजगारमा गइराख्नु भएको छ, उहाँहरू महिलाहरूले पनि पठाइराख्नु भएको छ, पुरुषहरूले दोस्रो विवाह गरेर बसेर उहाँको न छोराछोरी दिनुभयो न उहाँले कमाएको सम्पत्ति दिनुभयो, त्यस्ता थुप्रै केसहरू हामीले पनि हेरेका छौँ. भने एक पक्षीय कुरा मात्रै त्यो
वैदेशिक रोजगारमा अब पुरुष पनि जान्छ,
महिला पनि
गइरहेछ र जो गइराख्नु भएको छ यहाँ चाहिँ त्यो समस्याहरू चाहिँ आइरहेको छ, तर त्यसलाई नै एउटा कारण मानेर यो अर्को एउटा कानून चाहिँ सृजना गर्नु हुँदैन.
अर्को एउटा कानून सृजना गरेर जो निर्दोष छन्
हजुर,
जो अप्ठ्यारामा परिरहेछन्, अब यस्तो खालको कानुनी व्यवस्था आएपछि यो चाहिँ नि मुद्दा बनेर अदालतमा जान्छ हेर्नु, त्यही अदालतमै हिंसा हुने अवस्थाहरू देखिन्छ यहाँ. त्यो हिंसा चाहिँ नि सार्वजनिक हुने भयो क्या अब
हजुर,
झन् महिलामाथि हुने हिंसा त सार्वजनिक जे भने पनि हुने भयो, सार्वजनिक भयो नि त, कोर्टमै जाँदाखेरि तथानाम लेखेर गएपछि सार्वजनिक भयो होइन
हजुर.
हो यो किसिमको कुराहरूलाई कसरी रोक्न सकिन्छ, सरकारले चाहिँ त्यो कुरा विचार गर्नुपर्छ भन्ने लाग्छ मलाई
हजुर. के कुरा भयो भने चाहिँ सजिलो हुन्छ त कानून लड्नको लागि भनेर त्यो चरित्रको कुरालाई चाहिँ अगाडि लिएर आउने गरिएको छ, तर बुझ्नुपर्ने कुरा के हो भने पुरुषमाथि हिंसा भए पनि महिलामाथि हिंसा भए पनि त्यो परिवारभित्रको हिंसा हो, समाजभित्र भएको हिंसा हो, र त्यो हिंसाले पुरा परिवारलाई समाजलाई नै असर गरिरहेको हुन्छ, सबैभन्दा बढी त सन्तानलाई असर गरिरहेको हुन्छ, प्रभाव पारिरहेको हुन्छ। महिलाले फेरि विवाह गरेर सम्पत्ति फिर्ता गर्नु पर्दाखेरि के कस्तो खालको समस्या आउँछ, यो किन हुनु हुँदैन, यस्तो
यो किन हुनु हुँदैन भन्ने अघि पनि मैले कुरा गरिसकेँ। महिलाले 16-17 घन्टासम्म काम गर्छ, आफूले कमाएको पारिश्रमिक पनि फिर्ता गर्नुपर्छ भनेर जुन कानुनी व्यवस्था लिएर आए त्यो श्रम शोषण हो, महिलाको श्रम शोषण हो एउटा कुरा। अर्को कुरा भेदभाव, भेदभाव चाहिँ नि कहाँनिर, अब महिलाले त त्यो सम्पत्ति फर्काउनुपर्छ अरे, अनि पुरुषले दोस्रो विवाह गर्यो भने चाहिँ के हुन्छ, उसको चाहिँ फर्काउनु पर्दैन, उसको चाहिँ बपौती हो, महिलाले पनि कमाएको हुन्छ नि त्यहाँ।
हजुर
हो, त्यो कुरा चाहिँ किन विचार गरिँदैन, महिला भनेको वस्तु हो, महिला भनेको मानव होइन भन्ने किसिमले सोच्नु भएन, मानव हो महिला पनि भनेर समान रूपले सोच्नु पर्यो कानुन बनाउँदाखेरि। अर्को कुरा, अनि अहिले त छोरीले पनि छोरा अंश पाउने भइसकेको छ, उसले पनि आफ्नो अंश लिएर जान्छ। हाम्रो संविधानको धारा 38 दम्पतिको सम्पत्तिमा समान अधिकार, दुइटैको सम्पत्तिमा अधिकार हुने भयो, अनि मेरो सम्पत्ति पहिले बन्दा भइसकेको छ, त्यो चाहिँ पूर्व पतिले फर्काउनु नपर्ने,
हजुर,
अर्को बिहा गर्यो भने, अनि मैले चाहिँ नि मैले लिएर गएको मेरो सम्पत्ति पनि त्यो पूर्व पतिलाई फर्काउनु पर्ने भनेर आँखा नै बन्द गरेर जुन लिएर राखेको छ कानुनी व्यवस्था, त्यो चाहिँ नि भेदभावपूर्ण हो। यो विभेदपूर्ण कानुन लिएर आउँदाखेरि देश कहीँ पनि पुग्दैन, राज्यको उत्थानको लागि पनि समान कानुन व्यवस्थाहरू लिएर आउनुपर्छ, संविधानैसँग बाजिने गरी कानुन ल्याउनु हुँदैन।
हजुर पक्कै पनि। र महिलाका कानुनको कुरा, महिलाको हकको कुरा, महिलाको अधिकारको कुरा चाहिँ हाम्रो छोरी आमाहरूको कुरा हो, यो हाम्रो दिदी बहिनीको कुरा हो, यो हाम्रो बुहारीको कुरा हो। यति मात्र सोच्दियो भने पनि कति कुराहरू त कार्यान्वयनमा सहज होला, होइन, व्यवहारमा सहज होला। र अर्को कुरा, विवाह गरेर सम्बन्ध विच्छेद गरिसकेपछि पनि महिलाहरूको स्वतन्त्रताको स्थिति त रहेन, यदि सम्पत्ति फेरि फिर्ता गर्ने हो भने, सम्बन्ध विच्छेद भइसकेपछि आफ्नो सम्पत्ति अथवा आफ्नो जीवनको एउटा अधिकार त महिलासँग हुनु पर्यो नि, जसरी पुरुषसँग भएको छ, यो पुरुषलाई पनि हुनु पर्यो, महिलालाई पनि हुनु पर्यो अधिकारको हक चाहिँ। एकजनासँग छुटिएर बसेपछि त्यसपछि कोसँग समय व्यतीत गर्छिन्, कोसँग बिहा गर्छिन्, कसैले निगरानी गरिराख्नु पर्ने त्यो अधिकार त कसैलाई पनि छैन होला नि त, होइन। सम्बन्ध विच्छेद गरेपछि अर्को विवाह गरेर सम्पत्ति फिर्ता गराउनु भनेर भनेको त यो लैङ्गिक अस्तित्वमाथि नै यसले प्रश्न खडा गर्छ। भोलि पुरुषहरूलाई पनि गाह्रो होला, हाम्रो दाजुभाइहरूलाई नि गाह्रो होला, हाम्रो दिदीबहिनीहरूलाई नि गाह्रो होला, असमान र विविधको कुराहरू चाहिँ सकेसम्म
नल्याउँदा धेरै राम्रो हुन्थ्यो।
हजुर हजुर, सम्बन्ध विच्छेद गरेको महिलाले फेरि बिहा गरे सम्पत्ति फिर्ता गर्नुपर्ने, यो सुन्दा पनि कति अप्ठ्यारो लाग्ने नि, होइन, हरेकले आफ्नो जिन्दगी अब हामी आफ्नो पाटोबाट सुरु गरौँ भनेर दुईजना,
तपाईँले पनि आफ्नो पाटोबाट जीवन सुरु गर्छौँ भनेर तपाईँले पनि कमाउनु भयो, तपाईँको हस्बेन्डले कमाउनु भयो, दुवैले कमाएर एउटा खडा गर्नुभयो नि त।
हजुर,
अनि त्यसपछि मेरो पनि श्रम छ, अनि त्यसपछि मेरो हस्बेन्डको पनि श्रम छ, मेरो लोग्नेको पनि श्रम छ, तर मेरो श्रमको चाहिँ नि मूल्य नै छैन,
छैन, त्यही त
त्यो खालको
किन त यो सम्बन्ध विच्छेद पछि सम्पत्ति पनि किन भन्दा, सम्बन्ध विच्छेद नहुनु अगाडि दुवैजनाको सम्पत्तिमा बराबरको हुन्छ, त्यो दुवैजनाको हो नि त, होइन,
दुवैजनाले
फेरि भाग लगाएर न्यायचित फेरि विभाजन भइसकेपछि फेरि अर्को विवाह भनेपछि के त, सम्बन्ध विच्छेद भएपछि पनि महिला स्वतन्त्र छैन,
स्वतन्त्र छैन, सम्पत्तिको कारणले बाँधी राख्नु पर्छ,
मान्छे चाहिएको छैन यहाँ, सम्पत्ति चाहिँ चाहिएको छ भन्ने कुरा पनि यसले अर्थ लगाउँछ।
सम्पत्ति महत्वपूर्ण हो, मान्छे होइन भन्ने कुरा नै,
जागै जाऊ तर सम्पत्ति
छोड।
हजुर, यदि यो प्रस्ताव बन्यो, कानून आयो भने त्यो मान्य हुन्छ त,
त्यो हामीलाई मान्ने हुँदैन, त्यो आएको भोलिपल्ट नै रिट सर्वोच्च अदालतमा रिट निवेदन जान्छु म चाहिँ।
हजुर,
अब अरूले कसरी विरोध गर्नुहुन्छ त्यो आफ्नो ठाउँको कुरा,
यो न्यायको माग हो र न्यायको लागि लड्नुपर्ने कुरा पनि हो भन्ने जस्तो हामीलाई लाग्छ। कानुन सम्बन्धी जुन जटिलताका कारण पनि हाम्रा धेरै दिदीबहिनीहरू, होइन, न्यायको लागि अलि पछि परेको हो कि,
अप्ठ्यारामै परिएको, हिंसामै पर्नु भएको दिदीबहिनी हुनुहुन्छ भने उहाँहरू चाहिँ चुप लागेर नबसौँ, विभिन्न ठाउँमा जस्तो प्रहरीमा उजुर गर्ने ठाउँ छ अनि न्यायालयमै उजुर गर्ने ठाउँहरू छन्। त्यो कुरालाई चाहिँ नबिर्सौँ, कानुनी सहयोग पनि दिइराखेको अवस्थाहरू छन्। महिला विरुद्धको हिंसा जस्तो बलात्कार, ट्राफिकिङ यस्ता केसहरूमा पनि हामीले सहयोग गरिरहेका छौँ।
अब को कहीँ कतै अप्ठ्यारोमा परिराख्नु भएको छ होइन, साँच्चै न्यायको लागि कसरी जानु पर्ला, जाँदा के होला, यो सरसल्लाह कानुनी परामर्शको लागि र न्यायको लागि होइन कहाँ सम्पर्क राख्ने त, सुरुमा अलमल हुन्छ नि त यसको लागि।
कानुनी परामर्शको लागि एउटा त यहाँ काठमाडौँमा हो भने महिला आयोग पनि छ, 11:45 फोन
गर्न
सक्नुहुन्छ होइन। अर्को कुरा भनेको महिला कानुन र विकास मञ्च पनि छ, फेसबुक पेज पनि छ,
हजुर,
ल्याक भन्ने संस्था छ, त्यो ल्याक भन्ने संस्थाले पनि कानुन सहयोग गरिराखेको अवस्थाहरू छन्। त्यहाँ सम्पर्क गर्नुभयो भने पनि हुन्छ।
हजुर,
अरूको आत्मसम्मानको कुरालाई पनि हामीले सम्मान गर्न सक्यौँ भने यो चाहिँ नि एकदम अब निरन्तर रूपमा सहज रूपमा समाज चाहिँ नि शान्तिपूर्वक अगाडि बढ्न सक्छ।
आज हामीले सम्पत्तिमाथि महिलाको हक, कानून निर्माण र कार्यान्वयनसँग अन्तर सम्बन्धित रहेर यो विषयमा केन्द्रित रहेर अधिवक्ता मीरा ढुङ्गानासँग कुराकानी गर्यौं। आजको यो भेटवार्तामा यो विचार राखिदिनु भएकोमा यहाँलाई रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद।
हजुर, यहाँ रेडियो नेपालले मलाई बोलाएर मेरा आफ्नो विचार राख्ने जुन मौका दिनुभयो त्यसको लागि पनि सम्पूर्ण रेडियो नेपाल परिवारलाई म धन्यवाद दिन चाहन्छु। धन्यवाद।
महिला सवाललाई उठान गर्ने क्रममै कार्यक्रम आजका नारीको आजको श्रृंखलामा हामीले सम्पत्तिमाथि महिलाको हक, कानूनी व्यवस्था र कार्यान्वयनसँगै सम्बन्धित रहेर यो विषयमा केन्द्रित रहेर अधिवक्ता मीरा ढुङ्गानासँग भएको भेटवार्ता यहाँहरूमा आज राख्यौं। अर्को साता फेरि महिला सवालको अर्को विषयवस्तुलाई यहाँहरूमा आज राख्नको लागि उपस्थित हुने नै छौ। कहीँ कतै कोही माथि अन्याय नहोस्, नदोहोरियोस्, आजैदेखि न्यायको लागि प्रतिबद्ध रहौं। यही विचारसँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृंखलाबाट प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट पनि विदा माग्छु। नमस्ते, शुभ दिन।